Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. Antana Betuplo Cha, Rexy Duituplo, Sat Megahertz.
कर्णाली प्रदेशमा बजेट कार्यान्वयनमा ढिलाइ भएको गुनासो, केही दिनमै गति लिने सरकारको दावी। भारतको नयाँ नक्साबारे मजदुर किसान पार्टीले पनि वीरेन्द्रनगरमा विरोध सभा गर्यो, जिल्ला जिल्लामा प्रदर्शन। दैलेखमा पेट्रोलियम अन्वेषणको सर्वे धमाधम हुँदै अन्वेषणका लागि 20 टोली परिचालन। र बङ्गलादेशमा जारी सेन्ट्रल जोन महिला भलिबलमा नेपालको विजय सुरुवात, आज किर्गिनिस्तानको सामना गर्ने। हिमाल पहाड तराई कोही छैनन् पराई, बिहानको भेरी खबरबाट केशव ढकाल र मधुबन विश्वको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
भेरी खबरको साथमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड,
नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी।
अब खबर विस्तारमा। भारतले जारी गरेको नयाँ नक्साको विरोधमा नेपाल मजदुर किसान पार्टीले सुर्खेतको वीरेन्द्रनगरमा विरोध सभा गरेको छ। स्थानीय वीरेन्द्र चोकमा भएको सभामा नेमकिपाका कर्णाली प्रदेशका संयोजक सरोज गोसाईले भारतले षड्यन्त्रपूर्वक चीन पस्नका लागि कालापानी लिपुलेखमा सीमा अतिक्रमण गरेको बताउनुभयो। उहाँले 1962 नै भारतले लिपुलेख कब्जा गरिरहेको भन्दै भारतको इसारामा चल्ने सरकार लाचार बनेको आरोप समेत लगाउनुभयो। नेपालको सीमा अतिक्रमणको विरोध नेकपाले यसअघिदेखि नै गरिरहेको भन्दै उहाँले सीमा विवादबारे सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभएको छ। उहाँले अब नेपालले नयाँ संस्करणको नक्सा प्रकाशित गर्नुपर्ने भन्दै सीमा क्षेत्रमा नेपाली सेना र सशस्त्र प्रहरीलाई तैनाथ राख्नुपर्ने बताउनु भएको छ। सभामा नेपाल क्रान्तिकारी विद्यार्थी संगठनका केन्द्रीय सदस्य सर्जु फसिकलले सरकारले सीमा विवादबारे कूटनीतिक माध्यमबाट समस्याको समाधान खोज्नुपर्ने बताउनुभयो। यसैबीच भारतको नयाँ नक्साप्रति जिल्ला जिल्लामा यसको चौतर्फिक विरोधसँगै प्रदर्शन समेत भइरहेको छ। यता भारतले भने नक्सामा कुनै परिवर्तन नभएको जनाउँदै आएको छ। यसैबीच परराष्ट्र मन्त्री प्रदीप ग्यावालीले भारतले बलमिचाई गरेर कालापानीलाई आफ्नो सीमामा राखेर एकपक्षीय नक्सा सार्वजनिक गरेको भन्दै आपत्ति जनाउनु भएको छ। उहाँले यसलाई सच्याउन सरकारले कूटनीतिक र राजनीतिक पहल गर्ने बताउनु भएको छ। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपा सम्बद्ध निराशोविधि बुझाएको ज्ञापन पत्र बुझ्दै मन्त्री ग्यावालीले कृत्रिम धारा बनाएर सीमा बनाउन खोजिएको आरोप लगाउनुभयो। अहिले भारतले एकपक्षीय रूपमा महाकालीको नयाँ नक्सा जारी गर्नु बल मिचै भएको भन्दै मन्त्री ग्याउलीलाई त्यसलाई स्वीकार गर्न नसकिने ठोक्वा समेत गर्नुभएको छ। भारतले नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेपछि देशभर नै यसको विरोध भइरहेको छ। चिनिया प्राविधिक टोलीले पेट्रोलियम पदार्थको अन्वेषणका लागि दैलेखमा 4 स्थानमा सर्वे सुरु गरेको छ। दैलेखमा पेट्रोलियम भण्डारको सम्भावना रहेको जनाउँदै सर्वे थालेको जनाएको छ। नेपाल र चीन सरकारबीच भएको सम्झौता अनुसार चिनिया प्राविधिक टोलीले अन्वेषण गरिरहेको छ। अहिले दैलेख सदरमुकामको चारैतर्फ अग्ला र होचा स्थानमा सर्वे सुरु गरिएको खानी तथा भूगर्भ विभागका अन्वेषक अधिकृत गणेशनाथ त्रिपाठीले बताउनुभयो। विभिन्न भूभागमा अहिले अन्वेषणको काम भइरहेको छ। दैलेखका 3000 बढी स्थानमा डेलिङ गर्ने काम भएको छ भने प्राविधिक टोलीले दैनिक 15 स्थानमा काम गरिरहेको बताइएको छ। खानी तथा भूगर्भ विभागका अन्वेषक अधिकृत त्रिपाठीका अनुसार भूसतहभन्दा तल पेट्रोलियम पदार्थ भएकाले अहिले सर्वे चलिरहेको बताउनुभयो। पेट्रोलियम पदार्थ अन्वेषणका लागि अहिले 20 टोली परिचालन गरेर काम समेत भइरहेको छ। चिनिया टोलीले एक दिनमा 20 धेरै स्थानमा विभिन्न तरिकाले अनुसन्धान थालेका छन्।
कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि 34.35 अर्ब बढीको बजेट ल्याएको 4 महिना पुगेको छ। समयमा काम नहुँदा विकास निर्माणका लागि आउने रकम फिर्ता हुने प्रदेशमा सबैभन्दा अघि रहेको यो प्रदेशमा यसपालि पनि बजेट कार्यान्वयनमा ढिलाइ भएको गुनासो बढेको छ। यसै सन्दर्भमा मैले कर्णाली प्रदेश सरकारका प्रमुख सचिव केवल प्रसाद भण्डारीलाई बजेट कार्यान्वयनको अवस्था कस्तो छ भनी सोधेको छु।
चालु आर्थिक वर्षको बजेट कार्यक्रम कार्यान्वयनमा आएको छ। अब आर्थिक वर्ष समाप्त प्रारम्भ भएको 4 महिना पुग्नै लाग्यो। पहिलो चौमासिकमा गर्नुपर्ने धेरै कामहरू थिए, ती केही प्रारम्भ भएका छन्, केही प्रारम्भ हुने क्रममा छन्। हरेक वर्ष लामो समयदेखि सरकार सञ्चालनमा रहेको, बजेट कार्यान्वयनमा रहेको भए यो चौमासिकमा पनि अलि अगाडि बढ्थ्यो होला। तर अब यो दोस्रो वर्ष भयो पूर्ण बजेट कार्यान्वयनको, यसमा हामी आफैले सोचे जति प्रगति नभए पनि कार्य प्रारम्भ भएको छ।
एकदमै सुस्त भयो, ढिला भयो, कति बेर सत्तासीन दलका सांसदहरूको
त्यस्तो चाहिँ छैन। अब उहाँले किन त्यसो भन्नुभयो, अब अर्थ मन्त्रालयले बजेट असार 1 गते नै संसदमा पेश गरेको, त्यसपछि त्यो कार्यक्रम बाँडफाँड गरेर हरेक मन्त्रालयले आफ्नो बजेटको बाँडफाँड गरेका पुस्तकहरू पनि मन्त्रालयमा पेश गरेर असार 29 गते बजेट पास भएको हो। अब बाहिर कुराकानीको सिलसिलामा उहाँहरूले के भन्नुभयो अब त्यो त ठ्याक्कै मलाई थाहा भएन, तर बजेटको बाँडफाँडको पुस्तक समेत प्रकाशित भइसकेको, संसदमै पेश गरिसकेको, प्रदेशसभामै पेश गरिसकेका हो। त्यसैले अब किताबै पाइउन भन्ने एउटा कुरा, त्यो चाहिँ अब मलाई त्यस्तो लाग्दैन। अब सुस्त भएको विषय चाहिँ तपाईँले उठाउनु भएको, प्रदेशसभा सदस्यहरूले भनेको पनि ठिक हो। सुस्त किन भयो भने अब हामीसँग जति कार्यालयहरू छन्, जुन कार्यालयहरूबाट बजेट खर्च हुन्छ, बजेट कार्यान्वयनमा जान्छ, त्यहाँ चाहिँ हामीले आवश्यक न्यूनतम कर्मचारीहरू पनि पुर्याउन सकेका छैनौँ। प्रदेश सरकारको मन्त्रालयहरूमा सचिवजीहरू र केही कर्मचारीहरू छौँ, तर कार्यान्वयन गर्ने, बजेट कार्यान्वयन गर्ने, खर्च गर्ने, टेन्डर निकाल्ने, खरिद प्रक्रियाहरू प्रारम्भ गर्ने, अध्ययन अनुसन्धान प्रारम्भ गर्ने जुन ठाउँ हो, हरेक मन्त्रालयका आफ्ना कार्यालयहरू, त्यहाँ चाहिँ हामीले कर्मचारीहरू पुर्याउन सकेनौँ, कर्मचारीहरू नै भएनन्, त्यस कारणले ढिलाइ भएको छ।
एउटा स्पष्ट रूपमा रातो किताबमा कुन कार्यक्रम कहाँ जाने, के गर्ने भनेर स्पष्ट रूपमा आउनु पर्थ्यो, त्यो किताब निस्किसकेको छ, सांसदहरूले पाउनु भएको
होइन। यसमा चाहिँ बुझाइमा बडा फरक भएको हामीले पछि महसुस गर्यौँ। बजेट कार्यान्वयनको बिचमा सिद्धान्त त बजेट सरकारले जे पेश गरेको छ त्यसमा कमा फुल स्टप पनि परिवर्तन नभइकन पास हुने विश्वव्यापी परम्परा छ। कर्णाली प्रदेशको प्रदेशसभाले बजेटमा निम्न कुराहरू समेत राखेर बजेट पास गर्ने भनेर भन्नुभयो, तर ती निम्न कुराहरू बजेटमा समावेश गर्दा बजेट संशोधन भएको हुन्छ र सैद्धान्तिक रूपमा बजेट संशोधन हुँदैन। तर संसदले, प्रदेशसभाले जुन निर्देशन दिएको छ त्यो चाहिँ बजेट बाँडफाँडको सिलसिलामा ती कुराहरूलाई राखेरै प्रदेश सरकारले आफ्ना कार्यक्रमहरू बनाएको छ। उदाहरणको लागि पूर्वाधार विशेष कार्यक्रममा कुनै अमुक शीर्षकको रकम राखेर काम गर्नु भनेर प्रदेशसभाको निर्देशन थियो, त्यो अमुक शीर्षकको रकम झिकेर पूर्वाधार विशेष कार्यक्रममा राखेरै गरेको छ। त्यस हुनाले सरकारले गरिरहेको क्रियाकलाप र प्रदेश सभाले भनिरहेको, सोचिरहेको, उसले बजेट पास गरेपछि, संसदबाट पास गरेपछि उसले चाहिँ आफूले मनमा नै चाहिँ अब यो सबै राखेर अनि बजेट संशोधन भएर आउँछ भन्ने उहाँहरूले बुझ्नुभयो। अब यसमा चाहिँ सरकारको संसदमा अब आर्थिक मामिलामा योजना मन्त्री, मुख्यमन्त्रीज्यू, अरू मन्त्रीज्यूहरू, संसदको कार्यव्यवस्था समिति जुन छ त्यहाँ आन्तरिक मामिला मन्त्रीजीले सरकारको तर्फबाट भाग लिनुहुन्छ, सभामुखहरू, संसदका समितिहरूको बिचमा उहाँहरूको बिचमा के कसरी कुरा भयो त्यो त हामीले थाहा पाउने कुरो भएन, तर संसदले दिएको जुन निर्देशन छ त्यो राखेरै गरिएको छ। यो गरियो भनेर पछि संसदले अधिवेशन समाप्त हुने बेलामा सबै कुराहरू भनेको छ। तर आर्थिक वर्षको पहिलो चौमासिक बितिसक्दा पनि हामीले काम गर्न सकेनौँ। अब अखबारले, मिडियाले, तपाईँले सोद्धा अथवा प्रदेशसभा सदस्यले भन्दा सरकारले केही गर्न सकेन, गत वर्ष पनि यस्तै भयो, अहिले पनि यस्तै भयो, निकम्मा भयो सरकार भनेर भन्ने त्यसमा आधार छन्। तर त्यो आफ्नोमा आफूले गर्न नसकेको कुरालाई फुकाउन कति प्रयास गर्यो भन्ने कुरा हो, प्रयास गर्यो गरेन भन्ने कुरा चाहिँ हो। अब हिजो पनि आयो कर्णालीको चाहिँ विकास खर्च 24%, अर्कोको 50-60 यस्तै भन्ने आयो। किन 24 भयो चाहिँ कसैले पनि लेखिदिएन, किन 24 भयो, किनभने खर्च गर्ने ठाउँमा खर्च गर्ने मान्छे छैन, सूचना निकाल्ने मान्छे छैन, बजारबाट खरिद गर्ने मान्छे छैन। यहाँ हामीले देख्ने हामी दैनिक हिँड्ने बाटो चाहिँ
यहाँले पनि थाहा पाउनु भएको सबैभन्दा उठ्ने र हामीलाई लै जो प्रदेशको राजधानी छ त्यसमा रहेको सडक र त्यसमा रहेका साना खाल्टा कोटीहरू तत्कालका लागि ती साना खाल्टाहरू पूर्ण पर्थ्यो। यहाँकै मन्त्रालयमा जाने सरकारी कार्यालयमा जाने बाटोको दुर्दशा त्यस्तो
दुर्दशा छ, एकदमै दुर्दशा छ। यसो छ, अब यो बाटो ठ्याक्कै अहिले भत्किएको होइन, तर यो बाटो बनाउन प्रदेश सरकारले गत वर्षै बजेट टेन्डर गर्न सकेन, गर्न खोज्दा ढिलो भयो, असार मसान्तमा टेन्डर भयो।
बाटो बन्ने कुरा, कालोपत्री हुने कुरा, विस्तार हुने कुरा रातारात नहोला, हिँड्नै नमिल्ने गरेर, मोटरसाइकल गाडी चलाउन नमिल्ने गरेर, पैदल यात्रा नै गर्न नमिल्ने गरेर ठाउँ ठाउँमा बनेका खाल्टाखुल्टी त सामान्य बजेट सामान्य खर्चबाट पनि पूर्ण सकिन्छ। त्यो टेन्डर बन्दैछ, ऊ बन्दैछ भनेर कुर्नु पर्यो किन भन्ने
यस्तो छ। अब यो टुक्रा बाटोको खाल्टाखुल्टी टाल्ने गरी चाहिँ भौतिक पूर्वाधार मन्त्रालयले कुनै पनि बजेट राखेको मैले देखिनँ। नगरपालिकाभित्रको यो जुन सडक छ राजधानीको सडकको पुरै कतिवटा सडक परेको छ यहाँ कतिवटा सेक्सन त्यो सबैको टेन्डर छ। अब बाटोको टेन्डर डकुमेन्ट गत वर्षदेखि क्रमागत योजनाको रूपमा भएको हुनाले फेरि बिचमा खाल्डा पुर्ने भनेर अर्को कार्यक्रम ल्याउन सान्दर्भिक पनि भएर नल्याएकै हो, तर त्यसले दैनिक जीवनमा चाहिँ हरेक पल अप्ठ्यारो परेको छ।
उहाँ हुनुहुन्थ्यो कर्णाली प्रदेशका प्रदेश सचिव केवल प्रसाद भण्डारी भेरी खबरसँग कुराकानी गर्दै। हामीसँग छिमेक सरिफेरसँगै अन्य खबरहरू बाँकी नै छन्, अहिलेलाई भने यो विश्राम।
रेडियो भेरी एफएम
तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले कर्णाली प्रदेशमा बजेट कार्यान्वयनमा ढिलाइ भएको गुनासो, भारतको नक्साबारे मजदुर किसान पार्टीले पनि वीरेन्द्रनगरमा विरोध सभा गर्यो, दैलेखमा पेट्रोलियम अन्वेषणको सर्वे धमाधम हुँदै लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर, घुस लिएको आरोपमा पश्चिम रुकुममा एकजना कर्मचारी पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटिएको टोलीले उनलाई 15,000 घुससहित पक्राउ गरिएको जनाएको छ। सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा अख्तियारको टोलीले मुसिकोट नगरपालिकामा कार्यरत नायब सुब्बालाई पक्राउ गरिएको जनाइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जग्गा दाखिल खारेज दर्ता पुर्जी उपलब्ध गराउनु पर्ने वा नगराए पटक पटक मोलमुलाई गरी 60,000 मागेको सूचनाको आधारमा अनुसन्धान गर्दा घुससहित पक्राउ गरिएको जनाइएको छ। अन्तिम 15,000 घुस लिएको आधारमा रङ्गेहात पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले जनाएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयको टोली सुर्खेत र प्रहरीको सक्रियतामा रुकुम मुसिकोट नगरपालिका एक खलङ्गाबाट उहाँलाई नियन्त्रणमा लिएको जनाइएको छ।
भारतले नेपाल भारत सीमा नाका अन्तर्गत नेपालगञ्ज नाकामा हिजो दोस्रो दिन पनि सवारी साधन चलाउन रोक लगाएको छ। इलाका प्रहरी कार्यालय जमुनाका इन्चार्ज प्रहरी नायब निरीक्षक माधव प्रसाद रिजालले नेपालबाट कुनै पनि सवारी साधन प्रवेश गर्न नदिएको बताउनु भएको छ। नेपालबाट पैदल यात्रुलाई जान दिए पनि कुनै सवारी साधन जान नदिएको सही रिजालको भनाइ छ। भारतबाट आउने सवारी साधन भने निर्बाध रूपमा चलेका छन्। भारतको सर्वोच्च अदालतले अयोध्या राम जन्मभूमि सम्बन्धी मुद्दाको अन्तिम फैसला गरेका कारण हिन्दू र मुस्लिम बीच हुन सक्ने हिंसालाई ध्यानमा राखेर 81 नेपाल भारत जमुना नाका बन्द गरिएको हो। रूपडियामा सुरक्षाकर्मी परिचालन गरी समूहमा बस्ने समेत रोक लगाइएको रूपडियाका पत्रकार सन्तोष शुक्लाले बताउनु भएको छ।
जाजुरकोटमा विवाह गर्ने केटाकेटीको नागरिकताको प्रमाण हेरेर मात्र विवाह गरिदिने पण्डितहरू सहमत भएका छन्। बाल विवाह गर्नेको संख्या दिन प्रतिदिन बढ्दै थालेपछि प्रहरीसँगको सहकार्यमा पण्डितहरूले यस्तो प्रतिबद्धता जनाएका हुन्। विवाह गर्नुअघि जन्मदर्ता र नागरिकताको प्रमाणपत्र हेरेर मात्र विवाह गर्ने सहमत भएको पण्डितहरूले बताएका छन्। जाजरकोटमा केटाकेटीको जन्मदर्ता नागरिकताको प्रमाणपत्र हेरेर मात्रै वैवाहिक कार्यक्रम अब सुरु हुने भएको छ। पछिल्लो समय धेरै बालविवाह भएको गुनासो आएपछि पण्डितहरू पनि उमेर नपुगेका केटाकेटीको विवाह नगराउन सहमत भएका हुन्। जाजरकोटमा 19 वर्ष नपुग्दै 74% बाल विवाह हुने गरेको जिल्ला अदालतको तथ्याङ्क छ। उमेर नपुगेरै बाल विवाह गर्ने र त्यसकै कारण घरेलु हिंसा, बहुविवाह, सम्बन्ध विच्छेद लगायतका घटना बढ्दै गएपछि प्रहरीले विवाहमा प्रत्यक्ष संलग्न हुने पुरुषहरूलाई प्रशिक्षण दिएर यस्तो प्रतिबद्धता जनाएको हो।
बाजुरामा प्रहरीले पेस्तोल र विस्फोटक पदार्थसहित 16 जनालाई नियन्त्रणमा लिएको छ। गौतम गाउँपालिका 3 माझपालीबाट रोल्पा जिनवाङका 52 वर्षीय चुडामणि ओली सहित 16 जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। प्रहरीले उनीहरूबाट 1 नाले कटुवा पिस्तोल 1 थान, 3 राउन्ड गोली, फलामको खाली सकेट 1 थान, बारुद 2 किलो, 200 ग्राम लगायतका विस्फोटक पदार्थ पनि बरामद गरेको जनाएको छ। पक्राउ परेकाहरू नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता हुन सक्ने भन्दै थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। भेरी खबरमा खबरको सिलसिला जारी नै छ। अहिलेलाई भने यर्कको विश्राम।
सबैको मन सुने
रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। तिनजेल हामीले छिमेक शरीफहरूसँगै अन्य खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। डडेलधुरामा अनसनरत डाक्टर गोविन्द केसीको समर्थनमा डडेलधुरामा सरकारी सवारी साधनमा रोक लगाइएको छ। चिकित्सा शिक्षा सुधारको माग गर्दै प्राध्यापक डाक्टर केसी 17 चरणको अनसनमा अहिले डडेलधुरामा बसिरहनु भएको छ। अनसनको 7 दिन बितिसक्दा समेत सरकारले व्यवस्था गरेको भन्दै डडेलधुरावासीले डाक्टर केसीको समर्थनमा सड़कमा उत्रिएका हुन्। डाक्टर केसीले नेपालका सबै निजी मेडिकल कलेज अवैध रूपमा असुल गरेको रकम फिर्ता गरिनुपर्ने लगायतका 7 बुँदी माग राखेर अनसन बसिरहनु भएको छ। उहाँको स्वास्थ्य अवस्था बिग्रिन थालेपछि सरकारले पनि वास्ता नगरेको भन्दै त्यहाँका स्थानीय बासिन्दाले हिजो दिनभर डडेलधुरामा प्रदर्शन समेत गरेका छन्। उनीहरूले केही घण्टाका लागि बजार र पसल समेत बन्द गराएका छन्। शरीरमा पानीको मात्रा कम भएपछि डाक्टर केसीलाई 2 दिनदेखि डडेलधुरा अस्पतालमा भर्ना गरिएको छ।
सुदूरपश्चिम प्रदेशमा 104 जना चिकित्सकको अभाव रहेको पाइएको छ। प्रदेशमा यसअघि भएका अधिकांश चिकित्सकले पनि समायोजनमा संरोजेपछि स्वास्थ्य संस्थामा चिकित्सकको अभाव भएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपालले जनाएको छ। डडेलधुरा अस्पतालमा 19 जना चिकित्सकको दरबन्दी खाली छ भने डोटीमा 9 र 10 तहका चिकित्सकको दरबन्दी खाली रहेको जिल्ला अस्पतालले जनाएको छ। डोटी अस्पतालमा 2 चिकित्सक, 1 स्वास्थ्य सहायक, 2 अहेवर, 1 स्टाफ नर्स तथा 2 जना अनामीको दरबन्दी खाली रहेको छ। सङ्घ सरकारको मातहतमा डडेलधुरा अस्पतालमा र प्रदेश सरकारको मातहतमा रहेका सेती र महाकाली जिल्ला अस्पतालमा पनि चिकित्सकको अभाव रहेको छ। चिकित्सकको दरबन्दी पुरा गर्न पटक पटक आग्रह गरे पनि सुनवाई नभएको सम्बन्धित अस्पतालहरूले गुनासो गरेका छन्।
सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले पदबाट राजीनामा दिनुभएको छ। राज्यमन्त्री रावलले मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापन पत्र बुझाउनु भएको हो। एक विज्ञप्ति जारी गर्दै उहाँले कञ्चनपुरमा 1 क्याम्पसको सेयर बिक्रीमा संलग्नताको आरोप लागेपछि नैतिकताको आधारमा राजीनामा दिनुभएको बताउनुभयो। क्याम्पसको सेयर बिक्रीमा आफ्नो कुनै संलग्नता नरहेको दावी समेत उहाँले गर्नुभएको छ। रावलसहित 16 जनामाथि महेन्द्रनगर स्थित जनज्योति बहुमुखी क्याम्पसको 15 करोड रुपियाँ बढी बराबरको सेयर खरिद बिक्री गरेको कृत्य आरोप समेत लागेको छ।
भेरी खबरमा अब लागौँ खेल खबरतिर। नेपालले बङ्गलादेशमा जारी सेन्ट्रल जोन सिनियर भलिबल च्याम्पियनसिप प्रतियोगितामा विजयी सुरुवात गरेको छ। ढाकामा भएको पहिलो खेलमा प्रतिद्वन्दी अफगानिस्तानलाई 3-0 सोझो सेटमा पराजित गर्दै नेपालले शानदार सुरुवात गरेको हो। शहीद सुहार वर्दी इन्डोर स्टेडियममा नेपालले अफगानिस्तानलाई 25-4, 25-9 र 25-16 सेटमा पराजित गरेको हो। जितसँगै नेपालले 3 अङ्क जोडेको छ। अब नेपालले दोस्रो खेलमा किर्गिस्तानसँग खेल्नेछ भने आयोजक बङ्गलादेशसँग भोलि र अन्तिम खेलमा बुधबार मालदिवसँग प्रतिस्पर्धा गर्नेछ। आज नेपालले किर्गिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। राउन्ड रोबिन लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताको शीर्ष 2 टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। तेस्रो र चौथो हुने टिमले तेस्रो र चौथो स्थानका लागि पुनः प्रतिस्पर्धा गर्ने भएका छन्।
खेलकै अर्को प्रसङ्गमा कतारमा सन् 2022 आयोजना हुने फिफा विश्वकप फुटबलको दोस्रो चरणको छनौट अन्तर्गत कुवेतसँग खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमले तयारी सुरु गरेको छ। 7 दो बाटो स्थित एन्फा टेक्निकल सेन्टरमा नेपालले तयारी सुरु गरेको हो। म्यानमारसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेर स्वदेश फर्किएको टोलीले नेपालमै तयारी सुरु गरेको जनाएको छ। कुवेतसँगको खेलअघि नेपालले म्यानमारसँग बिहिबार मैत्रीपूर्ण खेल खेलेको थियो। नेपालको दशरथ रङ्गशालामा खेल हुने भने पनि रङ्गशालाको मर्मत नसकिँदा फिफा र एएफसीले नेपाललाई खेल नगर्न निर्देशन समेत दिएको छ। छनौटको समूह बीमा रहेको नेपाल अब घरेलु मैदानमा खेल्न बाँकी रहेको छ।
खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबर सकियो। बिदा हुनु गेलसम्मका मुख्य मुख्य खबर फेरि एकपटक।
कर्णाली प्रदेशमा बजेट कार्यान्वयनमा ढिलाइ भएको गुनासो, केही दिनमै गति लिने सरकारको दावी।
भारतको नक्साबारे मजदुर किसान पार्टीले पनि वीरनगरमा विरोध सभा गर्यो, जिल्ला जिल्लामा प्रदर्शन।
दैलेखमा पेट्रोलियम अन्वेषणको सर्वे धमाधम हुँदै अन्वेषणका लागि 20 टोली परिचालन।
र बङ्गलादेशमा जारी सेन्ट्रल जोन भलिबल प्रतियोगितामा नेपालको विजयी सुरुवात, आज किर्गिस्तानसँग खेल्ने। हस् त अहिलेलाई बिहानको भेरी खबर सकियो। अहिले 8 बजेको भेरी हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै मधुबन विसिरे केशव ढकाल बिदा हुन्छौँ। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।